قد نعلم انه لا يحزنك الذي يقولون. اے نبی، ہمیں معلوم ہے جو باتیں یہ بناتے ہیں ان سے تمہیں رنج ہوتا ہے. دیکھیں، رنج ہوتا تھا، غصہ نہیں آتا تھا. آج ہمیں بھی دکھ تو ہونا چاہیے لوگوں کے رویے دیکھ کر، لیکن غصے میں نہیں آنا چاہیے. لیکن یہ لوگ تمہیں نہیں جھٹلاتے، بلکہ یہ ظالم دراصل اللہ کی آیات کا انکار کر رہے ہیں. تم سے پہلے بھی بہت سے رسول جھٹلائے جا چکے، مگر اس تکذیب پر اور ان اذیتوں پر جنہیں پہنچائی گئی تھی انہوں نے صبر کیا، یہاں تک کہ انہیں ہماری مدد پہنچ گئی. اللہ کی باتوں کو بدلنے کی طاقت کسی میں نہیں، اور پچھلے رسولوں کے ساتھ جو کچھ پیش آیا اس کی خبریں تمہیں پہنچ ہی چکی ہیں. تاہم اگر ان لوگوں کی بے روحی تم سے برداشت نہیں ہوتی، تو اگر تم میں کچھ زور ہے تو زمین میں کوئی سرنگ ڈھونڈو یا آسمان میں سیڑھی لگاؤ، اور ان کے پاس کوئی نشانی لانے کی کوشش کرو. اگر اللہ چاہتا تو ان سب کو ہدایت پر جمع کر سکتا تھا، لہذا نادان مت بنو. دعوت حق پر لبیک وہی کہتے ہیں جو سننے والے ہیں. اس کو ہائی لائٹ کریں. حق اور باطل کی کشمکش میں کون جیتا ہے؟ جو سنتا ہے. سننے سے ہدایت کا دروازہ کھلتا ہے. جو سنے گا نہیں نا، وہ کبھی نہیں بدلے گا. سننے کے بعد ہمارے پرانے افکار کے بیچ میں کچھ ہلچل تو مچتی ہے، پھر آہستہ آہستہ ایک ایک بات سمجھ آتی ہے، انسان مان جاتا ہے. اسی لیے آپ کو پتہ ہے، شیطان بہت سارے لوگوں کو سننے سے روک لیتا ہے. تو سنو تو صحیح، رہے مردہ تو انہیں تو اللہ بس قبروں سے ہی نکالے گا، اور پھر اس کی عدالت میں پیش ہونے کے لیے واپس لائے جائیں گے. کیا پتہ چلا کیسے لوگوں کو اللہ ہی سنوائے تو سنیں گے. تو آپ دیکھ رہے ہیں کہ سورت کا انداز کتنی شدت والا ہے. آپ اس کے ترجمے سے محسوس کر سکتے ہیں کہ جہاں یہ آیتیں اتر رہی تھیں وہاں نبی صلی اللہ علیہ وسلم کی کتنی مخالفت تھی. لوگ بار بار مطالبے مانگتے، معجزے طلب کرتے، لیکن اللہ تعالیٰ نے معجزے نہیں دیے. یہ کیوں نہیں دیے؟ کیونکہ نبی صلی اللہ علیہ وسلم آخری نبی ہیں. اگر معجزے اترتے کھل کے، ویسے تو معجزہ قرآن کی صورت میں اتنا بڑا موجود ہی تھا، لیکن اگر کوئی ظاہری معجزہ اتر بھی آتا، مثلا پہاڑ سونے کے بن جاتے، مدینہ میں پانی کے چشمے نکل آتے، پھر وہ نہ مانتے تو ساری امت کو پھر تباہ کر دیا جاتا. تو کبھی کبھی مطالبے کا نہ ماننا نعمت ہوتا ہے. وقالوا لولا نزل عليه آية من ربه قل إن الله قادر على أن ينزل آية. یہ لوگ کہتے ہیں اس نبی پر اس کے رب کی طرف سے کوئی نشانی کیوں نہیں اتاری گئی؟ کہو اللہ نشانی اتارنے کی پوری قدرت رکھتا ہے، مگر ان میں سے اکثر لوگ نادانی میں مبتلا ہیں. اشارہ ہے کہ اگر معجزہ اتر گیا، کوئی نشانی مل گئی، پھر نہ مانو گے تو پھر پکڑے جاؤ گے. زمین میں چلنے والے کسی جانور اور ہواؤں میں پروں سے اڑنے والے کسی پرندے کو دیکھ لو، دیکھیں گے. قرآن آپ کو غور و فکر کرنا سکھاتا ہے. یہ سب تمہاری طرح کی انواع ہیں، ہم نے ان کی تقدیر کے نوشتے میں کوئی کسر نہیں چھوڑی. پھر یہ سب اپنے رب کی طرف سمیٹے جاتے ہیں. اس سے کیا پتا چلا؟ انسانوں کی طرح جانور اور پرندے بھی کل اللہ کے سامنے پیش ہوں گے. ہوگا کیا ان کے ساتھ؟ حدیث میں آتا ہے کہ اگر ایک جانور نے دوسرے پر کوئی ظلم یا زیادتی کی ہوگی، دونوں کو وہاں بلایا جائے گا، بدلہ دلوایا جائے گا. مثلا ایک بکری نے دوسری کو سینگ مارا، دوسری کو سینگ دیا جائے گا اور اس کو کہا گا تو اس کو مار لے، وہ اس کو سینگ مار لے گی برابر. اس کے بعد دونوں سے کہا جائے گا جاؤ مٹی بن جاؤ. اس منظر کو دیکھ کر فیقول الکافر یا لیتنی کنت ترابا کہے گا، کاش آج مجھے بھی یہ کہہ دیا جائے کہ میں مٹی بن جاؤں. تو جب جانوروں تک کا حساب ہے، پرندوں کا حساب ہے، تو پھر آپ کے میرے لیے کتنی فکر ہے اس حساب کی. پھر یہ سب اپنے رب کی طرف سمیٹے جا رہے ہیں. والذین کذبوا بآیاتنا، مگر جو لوگ ہماری نشانیوں کو جھٹلاتے ہیں وہ بہرے اور گونگے ہیں. آنکھیں ہیں پر دیکھ نہیں سکتے، کان ہیں مگر سن نہیں سکتے، تاریکیوں میں پڑے ہوئے ہیں. یقین کریں، ایسے دل کا میں تصور بھی لاؤں نا تو مجھے گھٹن ہونے لگتی ہے. آپ دیکھیے کہ آپ کتنی بھی مشکل میں پڑے ہوں، وضو کریں، دو نفل پڑھیں، چند قطرے آنسوؤں کے گر جائیں، دل ہلکا ہو جاتا کہ نہیں؟ ایمان والے کو کتنا پیارا موقع اللہ نے دیا کہ اپنا دل کھول لو. اس کے برعکس جن کا اس پر ایمان ہی نہیں ہے، آپ بتائیے وہ کیسے اپنے دل کو ٹھنڈا کریں گے. اللہ جسے چاہتا ہے بھٹکا دیتا ہے، اور جسے چاہتا ہے سیدھے راستے پر لگا دیتا ہے. और फिर आप कहेंगे कि इनका क्या कसूर? तो याद रखिए, हिदायत और गुमराही दो चैनल्स हैं, लेकिन इनका सिरा हमारे हाथ में, इनका रिमोट कंट्रोल हमारे हाथ में। चाहे हिदायत का बटन दबा लें, चाहे गुमराही का। एक जुमला लिख लें, जेम बना दें इस बारे का। हिदायत के मामले में दिल का दरवाजा अंदर से खुलता है। अंदर से ना खोले ना, बाहर से कोई नहीं खोल सकता। जबरदस्ती आप किसी को हिदायत पे नहीं डाल सकते। तो वही बात है, हक और बातिल की इस कशमकश में जिसके दिल में हिदायत की तलब होती है वो मान जाएगा। इनसे कहो, जरा गौर करके बताओ, अगर कभी तुम पर अल्लाह की तरफ से कोई बड़ी मुसीबत आ जाती है या आखिरी घड़ियां पहुंचती है, तो क्या इस वक्त तुम अल्लाह के सिवा किसी और को पुकारते हो? बोलो, अगर तुम सच्चे हो, इस वक्त तुम अल्लाह ही को पुकारते हो, फिर अगर वो चाहता है तो इस मुसीबत को तुम पर से टाल देता है। ऐसे मौकों पर तुम अपने ठहराए हुए शरीकों को भूल जाते हो। ये बात बड़ी इंटरेस्टिंग है। कुछ लोग कहते हैं वी डोंट बिलीव इन गॉड, कुछ तो कहते हैं इन गॉड वी ट्रस्ट, वो तो फितरत की पुकार है। चंद माह पहले, 3-4 महीने शायद, शायद इससे भी ज्यादा ही हो गया होगा, शिकागो में एक प्लेन क्रैश हुआ था। यानी क्रैश नहीं हुआ था, अभी ग्राउंड पे ही था, तो उसमें आग लग गई थी। दरवाजे बंद हो चुके थे और इंजन में कहीं आग लगी। बर वक्त जब देख लिया गया तो आग को बुझाने की कोशिश की गई। अंदर जब लोगों को पता चला कि बाहर क्या हो रहा है, तो एक भगदड़ मची। फिर जब उन्होंने वो दरवाजे खोले तो जो लोग निकले, और उस वक्त जो मैं इस वक्त अपने कानों में महसूस कर रही हूँ, ओ गॉड ओ गॉड ओ गॉश, कहते हुए लोग भाग रहे थे जहाज में से निकलकर। ये कहा जा रहा है, अगर तुम अल्लाह को नहीं मानते तो गॉड क्यों कहते हो मुश्किल में? याद रखिए, अल्लाह को मानना बंदे की फितरत के अंदर मौजूद है। ये अलग बात है कि ऊपर से पर्दे डाल दें। तुमसे पहले बहुत सी कौमों की तरफ हमने रसूल भेजे और इन कौमों को मसाइब और आलाम में मुब्तला किया गया ताकि वो आजजी के साथ हमारे सामने झुक जाएं। बस जब हमारी तरफ से इन पर सख्ती आई तो क्यों ना उन्होंने आजजी इख्तियार की? हाईलाइट करें, मुहासबे की बातें सारी। जब कोई मुश्किल आती है उसका मकसद अंदर से टूटो, आजिज हो, अल्लाह की जरूरत को महसूस करो जिंदगी में। मगर इनके दिल तो और सख्त हो गए और शैतान ने उनको इत्मीनान दिलाया कि जो कुछ तुम कर रहे हो वो खूब कर रहे हो। ये बहुत बड़ी सजा होती है किसी की, किसी पर, क्या कि मुश्किलात में भी उसका दिल ना टूटे। याद रखिए, कुरान सुनकर दिल ना खुले, मुश्किल आए तो दिल ना खुले, हंसी आए, मजाक सूझे, बोरियत हो, नींद आए, ये सख्त दिली की अलामत है। आज लोग सैड स्टोरी सुन के रोते हैं, फिल्में देख के रोते हैं, लेकिन कुरान सुन के नहीं रोते। और मुश्किलात में भी लोग कहते हैं इट्स ओके ना, अब ये तो होना ही था। आप खुद महसूस करें, जब हम छोटे थे या कह लीजिए जवान थे, इब्तदाई जिंदगी थी, किसी की मौत का सुन के लोग कितना रोते थे, रो रो के बुरा हाल, को बेहोश हो रहा है, किसी को पानी के छींटे दिए जा रहे हैं। आज किसी की मौत की खबर सुने ना तो अल्लाह माफ करे, कई लोगों को तो फिक्र पड़ जाती है कि पहन के क्या जाना है, कोई हल्के रंग के कपड़े मैचिंग के साथ निकालो। एक शहर के बारे में ये मशहूर है कि वो मौत की खबर सुन के पहले बैंक से चूड़ियां निकलवाती हैं, पहनती हैं कि वहां बिरादरी ने आना है तो देख ले कि हम अभी जिंदा हैं, हमारे पास बहुत है। क्यों इंसान नहीं नसीहत लेता? मैं सोचती हूँ जिसने कभी किसी अपने एक प्यारे को मरते हुए देख लिया उसका क्या हाल है? यहाँ लिखा हुआ है, शैतान इत्मीनान दिलाता है, छोड़ो उन्होंने मरना था, तुमने थोड़ी मरना है। तो फिर जुमला याद करिए, खुद को डेथ बेड पे देखें और इसके लिए कोशिश किया करें। कभी किसी हॉस्पिटल में जाकर एक घंटा बसर करें, इमरजेंसी वार्ड में। कभी किसी हॉस्पिटल के बाहर सिसकते हुए लोगों को देखिए, कभी किसी जेल में बंद कैदियों को देखिए, शायद दिल नरम हो जाए। वरना सजा क्या मिलती है इसको भी हाईलाइट कीजिए। फलम्मा नसूमा जुक्किरु बिही फतहना अलैहिम अबवाब कुल्ली शयइन, ये सजा है। इसको कहते हैं अल्लाह तला का कानून है इस्तदराज। कैसे पकड़ता है अल्लाह तला? इस पूरे प्रोसेस को पढ़िएगा एक स्ट्रेच में। फिर जब उन्होंने इस नसीहत को जो उन्हें की गई थी भुला दिया, तो हमने हर तरह की खुशहालियों के दरवाजे इनके लिए खोल दिए। ये पहला स्टेप होता है अल्लाह की पकड़ का। جب لوگ خدا فراموش ہو جاتے ہیں نا, خوشیوں پہ اللہ کو ناراض کرتے ہیں اور اللہ کی ضرورت ہی نہیں محسوس کرتے, تو اللہ نعمتوں کو عام کر دیتا ہے. یہاں تک کہ جب وہ ان بخششوں میں جن کو عطا کی گئی تھی خوب مگن ہو گئے, تو اچانک ہم نے ان کو پکڑ لیا. یہ سیکنڈ سٹیج ہوتا ہے, جب خود مست ہیں, نشے میں ہیں, خوشی کی لذت میں چور ہیں, ایک دم اللہ پکڑتا ہے. اور اب حال یہ تھا کہ وہ ہر خیر سے مایوس تھے, مایوس, ڈپریشن, آپ کہہ لیجئے کہ سکتے میں چلے گئے کہ یہ ہمارے ساتھ کیا ہو گیا. اس طرح ان لوگوں کی جڑ کاٹ کر رکھ دی گئی جنہوں نے ظلم کیا تھا. اور اصل بات کہہ کے تعریف ساری کی ساری اللہ کی ہے, والحمدللہ رب العالمین. تیسری دفعہ آگے قرآن میں تعریف ساری اس رب العالمین کے لیے ہے کہ اس نے ان کی جڑ کاٹ دی. یہ کیا بات ہے, اس پہ کیا تعریف ہے؟ تعریف یہ ہے کیسے بیکار لوگوں سے اللہ نے دنیا کو پاک کر دیا. دیکھیے ہمارا خیال یہ ہے, یہ بڑی قابل توجہ بات کہنے لگی ہوں, ہمارا خیال یہ ہے کہ جب اللہ ناراض ہوتا ہے تو ہم سے نعمتیں چھین لیتا ہے, اور جب ہم سے خوش ہوتا ہے نا تو ہمیں نعمتیں دیتا ہے. ہم بچوں کو بھی یہ کہتے ہیں, نماز پڑھو پھر کینڈی ملے گی. یاد رکھیے یہ سراسر مشرکانہ عقیدہ کہ اللہ خوش ہو تو دیتا نہیں. وہ کہتے تھے ہماری دیویاں ہم سے راضی ہوتی ہیں نا, ہم پہ نعمتیں بانٹتی ہیں, ہم ان کے آگے جا کے ناچتے کودتے ہیں, یہ بارش برساتی ہیں, یہ دولت کی دیوی, یہ مال کی دیوی, یہ محبت کی دیوی. حالانکہ اس آیت میں اللہ تعالیٰ کا قانون کیا پیش کیا گیا, عذاب کی پہلی قسط نعمتوں کی صورت میں آتی ہے, فراوانیاں, اولاد, مال, صحت, شہرت, دولت ان کے گھر کی باندھی بنتی ہے. لوگ کہتے ہیں ہمیں تو کسی چیز کی ضرورت نہیں, اللہ خوش ہے تبھی تو دے رہا ہے. آج لوگ کسی کی دولت دیکھ کے کہتے ہیں آخر اللہ خوش ہی ہے تو دے رہا ہے نا, پتہ نہیں جی ان کی کیا نیکی ہے جس پہ اللہ دے رہا ہے. نہیں نہیں نہیں, کسی کی نعمت دیکھ کر مت کو, حدیث میں آتا ہے کسی کی نعمت کو دیکھ کر تم یہ نہ کہو کہ یہ مجھے بھی ملے, تمہیں کیا پتا کہ اللہ تعالیٰ اس کو پکڑنے والا ہو. اور جب وہ مبلسون ہوتے ہیں جن چیزوں میں ساری زندگی لگے رہے, ایک دم تنہا ان کے بغیر قبر میں جانا پڑا. کتنی اس انسان کے لیے حسرت کی بات ہوگی کہ جس کو اپنے گدے کے سوا نیند ہی نہ آتی ہو اور اچانک قبر کے تختے میں ڈال دیا جائے. اللہ اکبر. اب آگے پھر سول سرچنگ کوسچن, یقین کریں یہ پوری صورت صرف سوال جواب ہے. قل قل, کہہ دیجئے, پوچھ لیجئے, بتا دیجئے. قل ارائیتم ان اخذ اللہ سمعکم و ابصارکم, اے نبی ان سے کہو کبھی تم نے یہ بھی سوچا کہ اگر اللہ تمہاری بینائی اور سماعت تم سے چھین لے اور تمہارے دلوں پر مہر کر دے, تو اللہ کے سوا اور کون سا خدا ہے جو یہ قوتیں تمہیں واپس دلا سکتا ہو. آپ کی بھی ملاقات ہوئی ہوگی اس سسٹر سے, دیکھنے میں آپ سے میرے سے خوبصورت, آنکھوں کو دیکھ کر لگتا ہے کہ اس کو نظر نہیں آتا. ہمارے سوال میں ایک سسٹر آتی رہی ہیں, پتہ نہیں آج ہیں کہ نہیں. انتہائی عقل مند, سمجھدار, شعور والی سسٹر ہیں, اور پہلے دیکھتی تھی اب نہیں دکھ رہا, اور انشاءاللہ کل اللہ دکھائے گا. ان اللہ علی کل شیء قدیر. ہم یہاں بیٹھ کر ان کے لیے دعا کرتے ہیں کہ اللہ ان کی سماعت کو پھر دے دے. تو کیا میں اور آپ اللہ سے کوئی شیورٹی لے کر آئے, کوئی انشورنس کروائی بھی اپنی آنکھوں اور کانوں کی؟ کبھی غلط نہ دیکھیں, کبھی غلط نہ سنیں, کیا پتا کہ کسی وقت ہی آنکھ بند ہو جائے اور کان بند ہو جائیں. دیکھو ہم کس طرح بار بار اپنی نشانی ان کے سامنے پیش کرتے ہیں, پھر یہ کس طرح ان سے نظر چرا جاتے ہیں. کہو کبھی تم نے سوچا کہ اگر اللہ کی طرف سے اچانک یا اعلانیہ تم پر عذاب آ جائے, سوچے بیٹھے بیٹھے زلزلہ آ جائے, بیٹھے بیٹھے اللہ نہ کرے کسی بڑے حادثے کی خبر سن لیں, ایک سیکنڈ تو لگتا ہے خوشی اور غم میں. جب کسی گھر میں کسی حادثے کی خبر جاتی ہے جس میں گھر کے تین لوگوں کا انتقال ہو گیا, تو ایک سیکنڈ ہوتا ہے, اس سے پچھلے 10 منٹ پہلے بھی نہیں پتا ہوتا. تو کیا ظالم لوگوں کے سوا کوئی اور ہلاک ہوگا؟ ہم جو رسول بھیجتے ہیں اس لیے تو بھیجتے ہیں کہ وہ نیک کردار لوگوں کے لیے خوشخبری دینے والے اور بدکاروں کے لیے ڈرانے والے ہوں. آج رسول تو پاس نہیں ہے, یہ کتاب وہی کام کرتی ہے, بشیرم و نذیرہ, یہ خوشخبریاں بھی دیتی ہے اور یہ ڈراوے بھی دیتی ہے. دعا کیجئے کہ ہم ڈر بھی جائیں اور ہم اپنے ڈپریشن سے باہر آ کر باعمل بھی بن جائیں. پھر جو لوگ ان کی بات مان لیں اللہ میں ماننے والوں میں کر دے, بس لہا اور اپنے طرز عمل کی اصلاح کر لیں، یہ اور بھی مشکل ہے۔ دعا کیجیے اللہ تعالیٰ ہمیں توفیق دے ہم اپنی اصلاح کر لیں۔ ان کے لیے کسی خوف و رنج کا موقع نہیں، اور جو ہماری آیات کو جھٹلائیں وہ اپنی نافرمانیوں کی پاداش میں سزا بھگت کر رہیں گے۔ کتنا بے لاگ قانون ہے، جب تمہیں نیکی کا اجر ملنے کی امید ہے تو پھر گناہ کی سزا بھگتنے کے لیے بھی تیار رہو۔ اے نبی ان سے کہو، میں تم سے نہیں کہتا کہ میرے پاس اللہ کے خزانے ہیں، نہ میں غیب کا علم رکھتا ہوں اور نہ میں یہ کہتا ہوں کہ میں فرشتہ ہوں۔ جس نے نبی صلی اللہ علیہ وسلم کے بارے میں عقیدہ سیکھنا ہے وہ ان آیتوں سے سیکھ لے۔ خود نبی اپنے بارے میں بتا رہے ہیں کہ میری کیا پوزیشن ہے، میری کیا لمٹس ہیں۔ میں تو صرف اس وحی کی پیروی کرتا ہوں جو مجھ پر نازل کی جاتی ہے۔ پھر ان سے پوچھو، کیا اندھا اور آنکھوں والا دونوں برابر ہو سکتے ہیں؟ کیا تم غور نہیں کرتے؟ سوچیے ذرا، جب ایک انسان آنکھ رکھتے ہوئے نہ دیکھے اور کان رکھتے ہوئے نہ سنے تو اس میں اور نہ رکھنے والے میں کیا فرق ہے؟ کتنے آنکھوں والے ہیں جو آنکھوں سے حق کے راستے نہیں دیکھتے، اور کتنے ہیں جو ٹٹول کے پہنچ جاتے ہیں؟ کتنے کان رکھنے والے ہیں سب سے بوجھل دین کی بات سننا؟ دین کے نام پہ محفلیں برپا کرے، آنے کو تیار، پڑھنے کو تیار، پڑھانے کو تیار، گننے کو تیار، نعتیں پڑھنے اور گانے کو تیار، ٹھیک ہے، قرآن سننے کو تیار نہیں ہے۔ کیونکہ سننے سے ہدایت کا دروازہ کھلتا ہے۔ حق کی پہچان ہی تب ہوتی ہے جب سنتے ہیں، تو جب سننا نہیں تو حق سے تو خود کو دور رکھنا ہے۔ کیا تم غور نہیں کرتے؟ اے نبی، تم اس علم وحی کے ذریعے سے ان لوگوں کو نصیحت کرو جو اس کا خوف رکھتے ہیں، کہ اپنے رب کے سامنے کبھی اس حال میں پیش کیے جائیں گے کہ اس کے سوا وہاں کوئی ایسا ذی اقتدار نہ ہوگا جو ان کا حامی و مددگار ہو یا ان کی سفارش کرے، شاید اس نصیحت سے متنبع ہو کر وہ خدا ترسی کی روش اختیار کر لیں۔ اس سے کیا پتہ چلتا ہے؟ قرآن سن کر وہی ڈرتا ہے جس کے دل میں اللہ کا خوف ہوتا ہے۔ تو دعا کرے اللہ ہمیں وہ خوف عطا کر دے، یہ ہمارا 2-2.5 گھنٹے ادھر بیٹھنا ضائع نہ ہو جائے۔ وَلَا تَطْرُدِ الَّذِينَ يَدْعُونَ رَبَّهُمْ، اور جو لوگ اپنے رب کو رات دن پکارتے ہیں اور اس کی خوشنودی کی طلب میں لگے ہوئے ہیں، انہیں اپنے سے دور نہ پھینکو۔ کتنے ایسے لوگ ہیں جو بظاہر بڑے کمزور لگتے ہیں، لیکن ان کی طلب کیا ہوتی ہے؟ کہ ہم اللہ کی بات سنیں، اس کی رضا کو پائیں۔ کبھی ایسے لوگوں کو اپنی محفلوں سے دور نہیں کرنا چاہیے۔ ان کے حساب میں سے کسی چیز کا بار تم پر نہیں، اور تمہارے حساب میں سے کسی چیز کا بار ان پر نہیں۔ اس پر بھی اگر تم انہیں دور پھینکو گے تو ظالموں میں شمار ہوگے۔ کیا پتہ چلا کہ دین کی محفل کوئی کلاس کانشیس محفل نہیں ہوتی کہ ادھر امیر آ سکتے ہیں، غریب نہیں آ سکتے، عقل مند آ سکتے ہیں، بے وقوف نہیں آ سکتے، پڑھے لکھے آ سکتے ہیں، ان پڑھ نہیں آ سکتے، سب آ سکتے ہیں۔ اسی میں بلال آتے تھے، اسی میں صہیب رومی آتے تھے۔ مکہ کے کچھ بڑے لوگوں نے یہ تقاضے کیے تھے، یہ خیر خاصوں عام کو اگر آپ روک لینا تو پھر ہم آ جائیں گے۔ اللہ تعالیٰ کہتے ہیں نہیں، جن کے اندر طلب ہے ان کو آنے دو، چاہے ان کے کپڑوں میں سے بوئی کیوں نہیں آتی۔ اور جن کی گردنیں بڑی اکڑی ہوئی ہیں، جو مطالبے اتنے کرتے ہیں، جن کی ڈیمانڈ اتنی بڑی ہے، تم ان کو ان کے حال پہ چھوڑ دو۔ دراصل ہم نے اس طرح ان لوگوں میں سے بعض کو بعض کے ذریعے سے آزمائش میں ڈالا ہے تاکہ وہ انہیں دیکھ کر کہیں، کیا یہ ہیں وہ لوگ جن پر ہمارے درمیان اللہ کا فضل و کرم ہوا؟ اتنے بڑے تھے اپنی نظر میں، کہتے تھے اچھا جی، یہ ان غریبوں کے پاس دین آ گیا۔ او اچھا، بلال کو دین سمجھ آ گیا، کوئی نہیں، اچھا دین۔ ہاں، یہ ذرا بڑے بڑے سرداروں کو سمجھ آتا نا، پھر یہ اچھا دین ہوتا تھا۔ ہاں، کیا اللہ اپنے شکر گزار بندوں کو ان سے زیادہ نہیں جانتا؟ جب تمہارے پاس وہ لوگ آئیں جو ہماری آیات پر ایمان لاتے ہیں، قدر کرو ان کی کیسے؟ تو ان سے کہو، تم پر سلامتی ہے، تمہارے رب نے رحم اور کرم کا شیوا اپنے اوپر لازم کر لیا ہے۔ یہ اس کا رحم و کرم ہی تو ہے کہ اگر تم میں سے کوئی نادانی کے ساتھ کسی برائی کا ارتکاب کر بیٹھا ہو، پھر اس کے بعد توبہ کر لے اور اصلاح کر لے تو وہ اسے معاف کر دیتا ہے اور نرمی سے کام لیتا ہے۔ اس طرح ہم اپنی نشانیاں کھول کھول کر پیش کرتے ہیں تاکہ مجرموں کی راہ بالکل نمایاں ہو جائے۔ یہاں آپ دیکھیے 2-3 باتیں ہیں۔ پہلے تو یہ بات کی کہ اس قرآن کو سن کر اسی کو فائدہ ہوگا جس کے دل میں خوف ہے، رائٹ؟ یاد رکھیے، کچھ لوگ یہ جملہ بولتے ہیں، کہتے ہیں ہمیں قرآن سن کر بہت ڈر لگتا ہے۔ اس کے بعد 2 رویے ابھرتے ہیں، کچھ لوگ ان چیزوں کو چھوڑ دیتے ہیں जिससे अल्लाह नाराज है, और कुछ लोग कुरान सुनना छोड़ देते हैं, कहते हैं ना सुनो ना अमल करो, सुन के अमल नहीं करेंगे बहुत बुरा होगा। तो किसने कहा है कि ना सुन के अमल नहीं करोगे तो गुनाह नहीं होगा? याद रखिए, खौफ बहुत बड़ा मोटिवेशन है। जब खौफ होता है ना, सब सवाल भूल जाते हैं, अमल शुरू हो जाता है। लेकिन खौफ सवालों का दरवाजा बंद करके अमल का सिलसिला शुरू करवा देता है। मसलन आपसे कहा दे इस हॉल को खाली कर दें, हो सकता है हम आधा घंटा लगा दें, रोजी लगाते हैं, और खुदा ना खास्ता यहाँ कोई छिपकली ही आ जाए, मेरा लिए विद इन 2 मिनट से पूरा हॉल खाली हो जाएगा। खौफ मोटिवेट करता है। तो याद रखिए, आज बहुत बोलने वाले बेखौफ है। इस कुरान की महफिल में जब आए तो मुजरिम दिल की तरह आया करें, डरते हुए, कांपते हुए, पता नहीं आज मेरी कौन कौन सी बुराइयां खुल जानी है। अल्लाह ताला से दुआ करते हैं कि अल्लाह ताला हमारे लिए खौफ के दरवाजे खोल दे। ए नबी, इनसे कहो तुम अल्लाह के सिवा जिन दूसरों को पुकारते हो, इनकी बंदगी करने से मुझे मना किया गया। कहो मैं तुम्हारी ख्वाहिशात की पैरवी नहीं करूंगा। हाईलाइट करें, दो दीन पैरेलल चलते हैं, याद रखिए। एक होता है शरीयत का दीन, अल्लाह का दिया हुआ, और एक होता है ख्वाहिशात का दीन। एक है वही, जिसको वह कहते हैं, और दूसरी है हवा। जिसने अपनी ख्वाहिश के दीन को अपनाया वो कबूल नहीं। बस आप देखिए, आपकी मेड है, पाकिस्तान में आप खाना पकाने वाली रखते हैं, आप उसको कहते हैं कि भिंडियाँ पका लेना, और घर जाएं तो कद्दू पके हुए हैं। क्यों? कहती मुझे पसंद नहीं भिंडियाँ। या भिंडियाँ पकाने की बजाय वो जाके भिंडियों का बीज खरीदे और भिंडियाँ उगाने शुरू कर दे। आप कहेंगे अल्लाह की बंदी, मैंने तुम्हें भिंडियाँ उगाने को नहीं कहा था, पकाने को कहा था। इसी तरह अल्लाह ने हमें नेकियां करने को कहा है, नेकियां ईजाद करने को नहीं कहा। कुछ लोग नेकियां उगाने लगते हैं और पूछो क्यों, कहते फॉर ए गुड कॉज। इस ओके, कोई बात नहीं, हरज क्या है, सवाब ही होगा, किसी को फायदा ही होगा। तो दीन वो जो ख्वाहिशों से ना शुरू हो, बल्कि अक्सर दीन क्यों नहीं माना जाता, ख्वाहिशात से टकराता है। किस चीज की ख्वाहिश होती है? जो चाहो करो, जो चाहो पहनो, जिधर चाहो मर्जी जाओ। कुरान पढ़ने के बाद सबसे पहली तो चौकीदारी ये आ जाती है, हर मौके पे कुरान की आयत याद आ जानी है। तो अल्लाह ताला कहते हैं जो ख्वाहिशों के पीछे लगा वो गुमराह हो गया। कहो मैं अपने रब की तरफ से एक दलील रोशन पर कायम हूं, और तुमने इसे झुटला दिया है। अब मेरे इख्तियार में वो चीज नहीं है जिसके लिए तुम जल्दी मचा रहे हो। दुआ कीजिए हमें भी ख्वाहिशों की बजाय इस रोशन दलील पे लगने वाला बना दे। इनिल हुक्म इल्ला लिल्लाह, फैसले का सारा इख्तियार अल्लाह को है, वही हमरे हक बयान करता है और वही बेहतरीन फैसला करने वाला है। कहो अगर कहीं वो चीज मेरे इख्तियार में होती जिसकी तुम जल्दी मचा रहे हो, क्या मौजज़े, तो मेरे और तुम्हारे दरमियान कभी का फैसला हो चुका होता। मगर अल्लाह ज्यादा बेहतर जानता है कि जालिमों के साथ क्या मामला किया जाना चाहिए। इसी के पास गैब की कुंजियां हैं जिन्हें इसके सिवा कोई नहीं जानता। बहरोबर में जो कुछ है सबसे वो वाकिफ है। दरख्तों से गिरने वाला कोई पत्ता ऐसा नहीं जिसका उसे इल्म ना हो। यहां ऑटम आता है, खिजां का मौसम आता है, कितने पत्ते गिरते हैं, जमीन भरी होती है, और मैं हर पत्ते को देखकर रियायत याद करती हूँ। और यहां से आप देखिए कि अल्लाह का इल्म कितना है। जब बाहर जाएंगे तो एक दरख्त के पत्ते आप गिन सकते हैं? अल्लाह कहते हैं इनको गिनना तो छोड़ो, इनमें से जो एक जमीन पे भी गिरता है अल्लाह उसको भी जानता है। वमा तस्कुतु मिन वरकतिन इल्ला यालमुहा, तो जब गिरने वाले हर पत्ते को वो जानता है, तो मेरे दिल में उठने वाले हर ख्याल, हर वसवसे, हर इल्हाम को वो नहीं जानता। अच्छे इरादे हैं जानता है कि नहीं, बुरे इरादे हैं जानता है कि नहीं, पॉजिटिविटी अंदर से उठ रही है जानता है कि नहीं, नेगेटिविटी उठ रही है जानता है कि नहीं। तो फिर दिल को साफ रखिए, अल्लाह की नजर आपके मेरे दिल के ऊपर है। जमीन के तारीख पर्दों में कोई दाना ऐसा नहीं जिससे वो बाखबर ना हो। किसान को याद होता है कि बीज कहाँ गिरा और किधर चला गया? वो तो ऐसे मारता है, ऐसे छाटे मारता है, कोई कहाँ गिरा, कोई कहाँ गिरा। अल्लाह को जमीन के अंदर गिरे हुए बीज का भी पता है। तो यहाँ लिखिए, अल्लाह को आपके मेरे दिल में मोहब्बतों के जो बीज पड़ रहे हैं उसका भी पता है। किसके दिल में कुरान पढ़ने के बाद अल्लाह की मोहब्बत का बीज आ रहा है? अल्लाह को पता है। किसके दिल में नेकियों की मोहब्बतों का बीज पड़ रहा है? अल्लाह को पता है। अभी सच बताऊं, आपको भी नहीं पता। बात सिर्फ समझाने के लिए। बस जब औरत कंसीव कर चुकी होती है, उसको नहीं पता होता। कुछ निशानियां जाहिर होती हैं, फिर पता चलता है। अल्लाह को उस वक्त भी पता होता है। आप इस वक्त जो कुरान पढ़ने आ रहे हैं ना, आपको नहीं पता कि आपके अंदर क्या होने वाला है आगे। पता नहीं आपसे अल्लाह ने कितने बड़े काम लेने हैं। आपकी शक्लो सूरत में पता नहीं कितनी नेकियों की बुनियादें यहाँ नजर आ रही हैं। हर पारे के बाद आपके अंदर कुछ ऐसी सिम्टम्स उभरेंगी, फिर आप कहेंगे नहीं, अभी दो पारे और गुजरने दीजिए, फिर मुझे अपने दिल का हाल सुनाइएगा जिस दिन जहाँ सूरत तौबा पूरी होगी। अभी अंदर जा रहा है, फिर बाहर आने को दिल करता है। ये कभी नहीं हो सकता कि कुरान का पानी दिल पर पड़े और दिल से खैर ना फूटे। और दूसरा भी काम होता है कि गंदगी भी निकल आती है, फिर वो ज्यादा दूर चल ही नहीं सकता इंसान। दुआ कीजिए हमारी खैर अगर अंदर कहीं छुपी हुई है ना, हमारे डीएनए में, हमारे क्रोमोसोम्स में, तो अल्लाह उसको बाहर निकाल दे इससे पहले कि हम कब्र में चले जाएं। कितने लोग अपनी खैर को लेके कब्रों में दफन हो जाते हैं। इंशाल्लाह हमने अपनी खैर इस दुनिया को देकर जानी है, अपने सब छुपे खजाने इंसानियत के हवाले करके जाने हैं, खैर के, स्किल्स के, नेमतों के, माल के, दौलत के, ताकि हम मट्टी में जाके इन चीज़ों को क्या करेंगे। अल्लाह मेरा सब कुछ ले ले मुझे दुनिया से उठाने से पहले, ताकि मेरी ये चीज़ें इंसानियत के काम आए। आप देखिए कुछ लोग वो जो ऑर्गन ट्रांसप्लांटेशन होती है वो करते हैं, कहते हैं मेरी आंखें दे दो किसी को, हमने तो मरी जाना है, चलो हमारी आंखें से कोई देखेगा। कोई कहता है गुर्दा दे दो। ये तो जाहिरी नेमतें हैं ना, ईमान के बाद इंसान का दिल करता है कि वो रूहानी नेमतें भी दे जाए। अल्लाह मेरा कोई सदका जारिया बन जाए, अल्लाह मैं अपनी औलाद को ईमान दे जाऊं, तकवा दे जाऊं, मेरे बाद इनको किसने पूछना है? अगर मैंने ना टोका तो इनको किसने टोकना है? तो इस तरह गैर महसूस तरीके से अल्लाह ताला की ये नेमतें हम दुनिया में बांटने लगते हैं। फिर फरमाया खुश को तर सब कुछ एक खुली किताब में लिखा हुआ है। यहां से आप अल्लाह की बड़ाई महसूस करें, कितनी बड़ी हस्ती है वो। वही है जो रात को तुम्हारी रूहें कब्ज कर लेता है और दिन को जो कुछ तुम करते हो इसको जानता है। कल रात सोए थे, आपको याद है सोने के बाद क्या हुआ आपके घर में? कितनी दफा कोई बच्चा उठा वॉशरूम में गया, कितनी दफा बाहर से पत्तों की आवाज आई? कौन हमें सुबह उठाता है? इसी तरह एक दिन हम सोएंगे और हम नहीं उठेंगे, ऐसे ही सो जाएंगे। कई लोगों को आप भी जानते होंगे ऐसे सोए कि फिर उठे नहीं। कितनी बड़ी दौलत है कि रोज सुबह जिंदा उठते हैं। अल्हम्दुलिल्लाहिल्लज़ी अहयाना बादा मा मातना वइलैहिन नुशूर। और दिन को जो कुछ तुम करते हो उसको जानता है। अभी तक आपने मैंने जो कुछ किया अल्लाह को सब पता है। फिर दूसरे रोज वो तुम्हें इसी कारोबार के आलम में वापस भेज देता है। अमूमन हर रोज एक ही तरह के काम नहीं करते हम, ताकि जिंदगी की मुकर्रर मुद्दत पूरी हो। यदि ये आप और मैं रोज और शब का जो खेल खेल रहे हैं ना, इसके पीछे एक ही वजह है। क्यों? आगे लिखा हुआ है, आखिरकार इसी की तरफ तुम्हारी वापसी है, फिर वो तुम्हें बता देगा तुम क्या करते रहे हो। यानी आप इस जुमले को इस तरह समझ लें, हर रोज सोने के बाद जागती हूं इसलिए कि अल्लाह के सामने पेश हो सकूं। इंतजार में हम सब, ये जिंदगी, ये दुनिया सिर्फ एक वेटिंग लाउंज है जहां हम अगली फ्लाइट का इंतजार कर रहे हैं। सुम्म इलैही मर्जियुकुम सुम्म युनब्बियुकुम बिमा कुंतुम तामलून। कल की निस्बत आज हम अपनी मौत से करीब है, पिछले हफ्ते की निस्बत इस हफ्ते हम अपनी मौत से करीब है, पिछले महीने की निस्बत हम अपनी मौत से एक महीना करीब है, पिछले साल की निस्बत हम इस साल अपनी मौत से एक साल करीब है। हर सालगिरह की मोमबत्ती बुझाते वक्त ये पैगाम दे दो कि तुम मौत के करीब हो। फिर वहां पता चलेगा करके क्या आयो, करना में क्या करके आयो। और अपने बंदों पर वो पूरी कुदरत रखता है, तुम पर निगरानी करने वाले मुकर्रर भेजता है। आपको तो हम सबके ऊपर CIDs मुकर्रर है, यहां तक कि जब तुम में से किसी की मौत का वक्त आ जाता है तो इसके भेजे हुए फरिश्ते इसकी जान निकाल लेते हैं और अपना फर्ज अंजाम देने में जरा कोताही नहीं करते। फिर सब के सब अल्लाह अपने हकीकी आका की तरफ वापस लाए जाते हैं। خبردار ہو جاؤ، فیصلے کے سارے اختیارات اسی کو حاصل ہیں اور وہ حساب لینے میں بہت تیز ہیں۔ یہ ہے میری آپ کی اصل۔ جیسے جیل کے قیدیوں کو جیل سے نکلوا کر کسی بڑی جیل میں بھیج دیا جائے، آپ کے میرے ساتھ ہر دن یہی ہو رہا ہے۔ اللہ تعالیٰ ہمیں اس کا شعور دے دے۔